بسم اللہ الرحمن الرحیم. السلام علیکم. شیعہ آڈیو کی جانب سے کتاب 50 موضوعات پر 100 واقعات. ہر موضوع کے ذیل میں 5 آیات، 5 روایات اور 2 واقعات آڈیو شکل میں آپ کے سامنے پیش کی جا رہی ہے. آئیے اب ہم اس کی 13ویں ریکارڈنگ کی طرف چلتے ہیں. 44 قنات. آیات نمبر 1 دنیا فریب دہندہ. سورہ فاطر آیت نمبر 5. ترجمہ: اے لوگو، اللہ کا وعدہ سچا ہے، لہٰذا زندگانی دنیا تم کو دھوکے میں نہ ڈال دے اور دھوکہ دینے والا تمہیں دھوکہ نہ دے دے. نمبر 2 دنیا کھیل تماشا. سورہ انعام آیت نمبر 32. ترجمہ: اور یہ زندگانی دنیا صرف کھیل تماشا ہے. نمبر 3 دنیا و آخرت کے لیے نیکی کی دعا کرو. سورہ بقرہ آیت نمبر 201. پروردگار، ہمیں دنیا میں بھی نیکی عطا فرما اور آخرت میں بھی، اور ہم کو عذاب جہنم سے محفوظ فرما. نمبر 4 دنیا کا سرمایہ قلیل. سورہ نساء آیت نمبر 77. ترجمہ: دنیا کا سرمایہ بہت تھوڑا ہے اور آخرت صاحبان تقویٰ کے لیے بہترین جگہ ہے، اور تم پر دھاگے کے برابر بھی ظلم نہیں کیا جائے گا. نمبر 5 آخرت کی فکر. سورہ قصاص آیت نمبر 77. ترجمہ: اور جو کچھ خدا نے دیا ہے اس سے آخرت کے گھر کا انتظام کرو، اور دنیا میں اپنا حصہ بھول نہ جاؤ، اور نیکی کرو جس طرح کے خدا نے تمہارے ساتھ نیک برتاؤ کیا ہے، اور زمین میں فساد کی کوشش نہ کرو کہ اللہ فساد کرنے والوں کو دوست نہیں رکھتا ہے. روایات: نمبر 1 سب سے زیادہ غنی، کافی جلد نمبر 2 صفحہ نمبر 139. امام باقر علیہ السلام نے فرمایا: جس نے اپنے رزق پر قناعت کی وہ سب سے زیادہ غنی ہے. نمبر 2 صاحب عزت، قرار الحکم جلد نمبر 2 صفحہ نمبر 400. مولا علی علیہ السلام نے فرمایا: قناعت کرو، عزت پاؤ گے. نمبر 3 قناعت پسندی، کتاب الشافی جلد نمبر 4 صفحہ نمبر 24. امام صادق علیہ السلام نے فرمایا: جو تھوڑے سے رزق پر اللہ سے راضی ہوا تو خدا اس کے تھوڑے سے عمل پر راضی ہو جائے گا. نمبر 4 ثروت کا تاج، قرار الحکم جلد نمبر 2 صفحہ نمبر 401. امام علی علیہ السلام نے فرمایا: قناعت ثروت مندی کا سر اساس ہے. نمبر 5 نعمت، قرار الحکم جلد نمبر 2 صفحہ نمبر 402. حضرت علی علیہ السلام نے فرمایا: قناعت ایک نعمت ہے. تشریح: قناعت یعنی تھوڑی چیز پر خوش رہنا، جو مل جائے اس پر راضی رہنا، جو کچھ خدا نے انسان کو عطا کیا ہے اس پر راضی رہے. لوگوں میں غنی ترین اور سب سے مالدار ترین انسان وہ ہے جو قناعت کرتا ہے. اس نے قناعت کا تعلق پاک دامنی سے ہے. قناعت کے ذریعے انسان کو عزت ملتی ہے. قناعت زحمت کو ختم کر دیتی ہے اور حرص زحمت کو بڑھاتی ہے. قناعت جیسا کوئی خزانہ نہیں جو شخص اس پر قناعت نہیں کرتا. جو اس کے لیے مقدر ہوا ہے وہ رنج اٹھاتا ہے. بس انسان کی تقدیر میں جو کچھ لکھا ہوا ہے یا جو کچھ اس کو خدا نے عطا کیا ہے اس پر قناعت کرے. حرص و لالچ کا کوئی فائدہ نہیں. قناعت اس وقت تک حاصل نہیں ہو سکتی جب تک انسان اپنے اندر سے حرص ختم نہ کرے. خدا سے دعا کرتے ہیں بحق اہل بیت اطہار علیہ السلام، ہمیں قناعت کرنے کی توفیق عطا فرمائے، آمین. واقعات: نمبر 1 قناعت پسندی. اصحاب رسول صلی اللہ علیہ وآلہ وسلم میں سے ایک شخص تنگ دستی میں مبتلا تھا. اس کی زوجہ نے کہا: کیا اچھا ہوتا کہ تم رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس جا کر سوال کرتے. وہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے پاس آیا. حضرت نے اسے دیکھتے ہی فرمایا: جس نے ہم سے سوال کیا ہم نے اس کو عطا کر دیا، اور جس نے طلب میں بے نیازی چاہی تو خدا نے اسے بے نیاز کر دیا. اس نے دل میں کہا: یہ حضرت نے میرے ہی لیے ہی کہا ہے. بس اپنی بیوی کے پاس آیا اور حال بیان کیا. اس نے کہا: رسول اللہ صلی اللہ علیہ وآلہ وسلم بشر ہیں، انہیں ہمارے حالات کا علم نہیں، تم دوبارہ اپنا حال جا کر بیان کرو. وہ شخص پھر آیا. حضرت نے اسے دیکھ کر پھر وہی فرمایا، یہاں تک کہ 3 بار ایسا ہی ہوا. اس کے بعد اس شخص نے ایک کلہاڑی لی اور ایک پہاڑ پر چڑھ کر सूखी लकड़ियां काटी और बाजार में लाकर एक मुट्ठी आटे के इवज इनको बेचा और खाना खाया। दूसरे रोज फिर गया और पहले से ज्यादा लकड़ियां जमा करके लाया। चंद दिनों तक यूं ही करता रहा। आखिर इसने कुल्हाड़ी खरीद ली और फिर पैसा जमा करके दो ऊंट खरीदे और एक गुलाम, यहाँ तक कि वो मालदार हो गया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया और अपने सवाल के लिए आने और हज़रत सल्लल्लाहु अलैहि वसल्लम के सुनने का जिक्र किया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर वही फरमाया, जिसने हमसे मांगा हमने उसको अता किया और जिसने खुदा से बेनियाजी और तर्क तलब को चाहा खुदा ने इसे बेनियाज बना दिया। किताबुल शाफी जिल्द नंबर 4 सफ़ा नंबर 25 नंबर 2। कनात ना करने का अंजाम। एक शख्स का गुजर एक तालीमी इदारे के सामने से हुआ। इसे दो लड़के नज़र आए जो आपस में बात कर रहे थे। वो कुछ देर के लिए रुक कर इनकी बातें सुनने लगा। इसे मालूम हुआ कि वो बच्चे खाना खाने का इरादा रखते हैं, लेकिन दरमियान में एक अजीब मसला है। एक के पास रोटी और सालन दोनों चीज़ें हैं, जबकि दूसरे के पास सिर्फ खुश्क रोटी है। सालन रोटी वाले बच्चे ने पूरे शौक के साथ खाना शुरू कर दिया, जबकि दूसरे बच्चे की रोटी खुश्क और खाली होने की बाइस इसके गले से नहीं उतर रही थी। इसने सालन रोटी वाले बच्चे से दरख्वास्त की कि मेहरबानी करके मुझे भी रोटी के लिए सालन दे दो। इसने जवाब में कहा कि सालन तो देता हूँ, लेकिन आपको मेरे लिए एक काम अंजाम देना होगा। आप अगर मेरा कुत्ता बनकर मेरे पीछे पीछे दौड़ें तो मैं आपको सालन दे दूँगा। दूसरे बच्चे ने इसका मुतालिबा मान लिया और कुत्ते की तरह इसी अंदाज में इसके इर्द गिर्द घूमने लगा और आजिज़ी दिखाने लगा। काफ़ी देर तक वो शख्स खड़ा ये माजरा देखता रहा कि बच्चा अपने साथी के इर्द गिर्द कुत्ते की तरह घूम रहा है और सालन के लालच में इसने ये काम कबूल किया है। वो शख्स ये देखता रहा। इस मंजर ने इसके दिल पर गहरा असर छोड़ा। वो आगे बढ़ा और कुत्ते की तरह घूमने वाले बच्चे से कहा, ऐ बेटा, तूने अपनी सूखी रोटी पर कनात क्यों नहीं की? तो खुराक के एक लकमे की खातिर अपने आप को इस तरह जलील करके कुत्ता बनने पर आमादा हो गया है। तूने एक लजीज लकमे की खातिर अपने लिए यह काम कबूल कर लिया है। ऐ बेटा, अगर इंसान कनात पसंद हो तो इसे हमेशा के लिए इज्जत व वकार मिलता है। मौजूई दास्तानी सफ़ा नंबर 288 नंबर 45 गुनाह आयात नंबर 1 ज़िल्लत व बेजारगी सूरह बकरा आयत नंबर 61 तर्जुमा। अब इन पर ज़िल्लत और मोहताजी की मार पड़ गई और वो ग़ज़बे इलाही में गिरफ्तार हो गए। ये सब इसलिए हुआ कि ये लोग आयत इलाही का इनकार करते थे और नाहक अंबिया को कत्ल कर दिया करते थे, इसलिए कि ये सब नाफरमान थे और जुल्म किया करते थे। नंबर 2 गिरफ्तारी मुसीबत सूरह शोरा आयत नंबर 30 तर्जुमा। और तुम तक जो मुसीबत भी पहुँचती है वो तुम्हारे हाथों की कमाई है। नंबर 3 हलाकत सूरह इनाम आयत नंबर 6 तर्जुमा। फिर हमने इनके गुनाहों की बिना पर इन्हें हलाक कर दिया। नंबर 4 आखरत में अजाब इलाही सूरह जिन आयत नंबर 23 तर्जुमा। और जो अल्लाह रसूल की नाफरमानी करेगा इसके लिए जहन्नुम है और वो हमेशा इसमें रहने वाला है। नंबर 5 गुनाह से परहेज करने का अजर सूरह निसा आयत नंबर 31 तर्जुमा। अगर तुम बड़े बड़े गुनाहों से जिनसे तुम्हें रोका गया है परहेज़ कर लोगे तो हम दूसरे गुनाहों की पर्दापोशी कर देंगे और तुम्हें बाइज्जत मंजिल तक पहुंचा देंगे। रिवायत नंबर 1 रिस्क में कमी का सबब किताब शाफी जिल्द नंबर 4 सफ़ा नंबर 218। इमाम मोहम्मद बाकर अलैहिस्सलाम ने फरमाया, जब कोई बंदा गुनाह करता है तो इसका रिस्क कम हो जाता है। नंबर 2 सीहा नुक्ता किताबुल शाफी जिल्द नंबर 4 सफ़ा नंबर 219। इमाम सादिक अलैहिस्सलाम ने फरमाया, जब बंदा गुनाह करता है तो इसके दिल में एक काला नुक्ता पैदा हो जाता है। अगर इसने तोबा कर ली तो मिट जाता है, अगर ज्यादती हुई तो वो बढ़ जाता है, यहाँ तक कि सारे दिल पर फैल जाता है। इसके बाद वो कभी भी फलाह कामयाबी नहीं पा सकता। नंबर 3 नमाज शब से महरूमियत किताबुल शाफी जिल नंबर 4 सफ़ा नंबर 221। इमाम सादिक अलैहिस्सलाम ने फरमाया, बेशक जब इंसान गुनाह अंजाम देता है तो वह नमाज शब से महरूम हो जाता है। नंबर 4 गिरफ्तारी में मुब्तला होने का सबब کتاب الشافی جلد نمبر 4 صفحہ نمبر 217۔ امام باقر علیہ السلام نے فرمایا، بندے پر جو مصیبت آتی ہے وہ اس کے گناہ کے باعث آتی ہے۔ نمبر 5 دعا قبول نہ ہونے کی وجہ، قرر الحکم جلد نمبر 1 صفحہ نمبر 558۔ حضرت علی علیہ السلام نے فرمایا، گناہ و نافرمانی دعا کی قبولیت میں مانع ہوتی ہے۔ تشریح، مادی غذاؤں کی فکر انسانی زندگی کا سب سے بڑا المیہ ہے۔ جو شخص خدائی عطیے پر اکتفا نہیں کرتا وہ حوث میں پڑ جاتا ہے اور رنگ برنگ کی غذاؤں پر جان دیتا ہے اور پھر ان غذاؤں کا شکریہ ادا نہیں کرتا۔ اس کے حصے میں ذلت اور محتاجی کے سوا کچھ اور نہیں آتا۔ انہی مادی غذاؤں اور ہوا و حوث نے انسان کو اس چیز پر ابھارا ہے کہ وہ اپنے خالق و مالک کی نافرمانی کرے۔ نتیجتاً انسان خدا سے قریب ہونے کے بجائے دور ہوتا چلا گیا اور اپنے رب حقیقی کو بھول گیا، اور اس کی معصیت کی گناہ کو آسان سمجھنا اس بات کی دلیل ہے کہ شہوت و غفلت نے اس پر غلبہ پیدا کر لیا ہے۔ بہرحال کوئی عقل مند چند لمحوں کی لذت کے عوض بہشت اور اس کی نعمتوں کو نہیں چھوڑ سکتا۔ گناہ سے خود بھی بچیں اور دوسروں کو بھی بچائیں، کیونکہ ہر گناہ کے لیے ایک عقاب و عذاب ہے۔ گناہوں پر خوش ہونا گناہوں کے ارتکاب سے بدتر ہے، کیونکہ زیادہ تر گناہ شہوت کے غلبے کی وجہ سے ہوتے ہیں۔ لیکن انہیں معمولی سمجھنا اور ان پر خوش ہونا دین کو ہلکا سمجھنے کا باعث ہے۔ معصیت کار کا ٹھکانہ جہنم ہے۔ خدا سے دعا کرتے ہیں بحق محمد و آل محمد صلی اللہ علیہ وآلہ وسلم، ہمیں اپنے احکام کی نافرمانی، معصیت و گناہوں سے بچنے کی توفیق عطا فرما، آمین۔ واقعات، نمبر 1، چھوٹے گناہ۔ حضرت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ایک سفر کے موقع پر ایک بے آب و گیاہ مقام پر کچھ دیر کے لیے ٹھہرے۔ آپ نے اپنے ہمراہ صحابہ کو حکم دیا کہ اس وادی سے جا کر لکڑیاں اکٹھی کر کے لے آؤ تاکہ آگ جلائیں۔ اصحاب نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، اس جگہ پر تو صحرا ہے، پانی ہے، نہ سبزہ نہ درخت، یہاں ایندھن کی لکڑیاں تو نہیں مل سکتی۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، آپ جائیں، جسے جتنی مقدار میں ملے لے آئے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کے اصحاب صحرا کی جانب روانہ ہوئے۔ ہر کسی نے جتنا ہو سکا چھوٹی بڑی لکڑیاں جو ملی لا کر آپ صلی اللہ علیہ وآلہ وسلم کے سامنے جمع کر دی۔ کافی مقدار میں لکڑیاں جمع ہو گئیں۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے اصحاب کو مخاطب کر کے فرمایا، دیکھو، چھوٹے گناہ بھی اسی قسم کی چھوٹی چھوٹی لکڑیوں کی مانند ہے۔ نگاہ اول میں نظر نہیں آتے، لیکن جب غور سے دیکھا جائے اور شمار کیا جائے تو بہت سارے بن جاتے ہیں اور ان کا انبار لگ جاتا ہے۔ پھر فرمایا، دوستو دیکھو، چھوٹے گناہ سے بھی پرہیز کیا کرو، کیونکہ چھوٹے گناہ زیادہ محسوس نہیں ہوتے، لیکن یاد رکھو ہر شے کو کوئی نہ کوئی تلاش کرنے والا ہوتا ہے۔ آپ پر بھی ایسے انتظام کے تحت آپ کی نظارت کرنے والے فرشتے مقرر ہیں جو آپ کی زندگی اور موت کے بعد آپ کے سارے آثار و اعمال لکھتے ہیں۔ ایک دن آپ کو جب تحریر شدہ حساب و کتاب نظر آئے گا تو دیکھو گے کہ انہیں چھوٹے گناہوں کا انبار نظر آئے گا۔ موضوعی داستان، صفحہ نمبر 312، گنجبینۂ معروف، جلد نمبر 1، صفحہ نمبر 693۔ عبرت انگیز واقعات، صفحہ نمبر 194۔ نمبر 2، گناہگار کی نصیحت۔ ایک شخص حضرت عیسیٰ علیہ السلام کی خدمت میں حاضر ہوا، عرض کیا، میں نے زنا کا ارتکاب کیا ہے، مجھے شرعی سزا دے کر پاکیزہ بنائے۔ حضرت عیسیٰ علیہ السلام نے منادی کرائی کہ گناہگار کی تطہیر کے لیے جمع ہو جائیں۔ سب لوگ جمع ہو گئے تو آپ نے گڑھا کھودنے کا حکم دیا۔ جب گڑھا تیار ہو گیا اور لوگ جمع ہو گئے تو آپ نے اسے گڑھے میں اتارا۔ وہ شخص اتر گیا اور ہجوم کی طرف دیکھا اور کہا، اے لوگوں، مجھے سزا بھگتنے سے کوئی گریز نہیں، لیکن میری گزارش ہے کہ مجھے صرف وہ شخص پتھر مارے جو خود گناہ میں آلودہ نہ ہو اور سزا کا مستحق نہ ہو، لیکن جو خود مستجیب سزا ہو اسے پچے پتھر مارنے کا کوئی حق نہیں ہے۔ اس کی یہ بات سنتے ہی جمع شدہ لوگ وہاں سے چلے گئے اور حضرت عیسیٰ علیہ السلام اور حضرت یحییٰ علیہ السلام بچ گئے۔ حضرت یحییٰ اس شخص کے قریب آئے اور فرمایا، تو نے سب کو نصیحت کر دی، अब ज़रा मुझे अपनी नसीहत वाली बातें बताओ। इसने कहा, ख्याल रहे कभी अपने आप को ख्वाहिशात नफसानी के हवाले ना करना, वरना बदबخت हो जाओगे। हज़रत याह्या अलैहिस्सलाम ने फरमाया, कुछ और बातें करो। इसने कहा, किसी ख़ताकार को इसकी लर्जिश पर मलामत ना करो, बल्कि उसे निजात देने की कोशिश करो। हज़रत याह्या अलैहिस्सलाम ने फरमाया, और बताओ। उसने कहा, गुस्से पर अमल करने से परहेज़ करो। हज़रत याह्या अलैहिस्सलाम ने फरमाया, आपकी बातें बहुत ही कीमती और काबिले अमल हैं। मौजूई दास्तान सफ़ा नंबर 314, नकल अजमन अलयजराउल बकाया जिल नंबर 4, सफ़ा नंबर 33। नंबर 46, मोहब्बत आयात। नंबर 1, अगर महबूब बनना चाहते हो, सूरह मरियम आयत नंबर 96। तर्जुमा, बेशक जो लोग ईमान लाए और उन्होंने नेक अमाल किए, अनकरीब रहमान लोगों के दिलों में इनकी मोहब्बत पैदा कर देगा। नंबर 2, वालिदैन से मोहब्बत, सूरह असरा आयत नंबर 24। तर्जुमा, और इनके लिए खाकसारी के साथ अपने कंधों को झुका देना और इनके हक में दुआ करते रहना कि परवरदिगार उन दोनों पर उसी तरह रहमत नाजिल फरमा जिस तरह कि उन्होंने बचपन में मुझे पाला है। नंबर 3, साहिबाने ईमान की मोहब्बत, सूरह बकरा आयत नंबर 165। तर्जुमा, ईमान वालों की तमाम दर मोहब्बत खुदा से होती है। नंबर 4, मोहब्बत खुदा रसूल की अतात की बदौलत, सूरह आले इमरान आयत नंबर 31। तर्जुमा, ऐ पैगंबर कह दीजिए कि अगर तुम लोग खुदा से मोहब्बत करते हो तो मेरी पैरवी करो, खुदा भी तुमसे मोहब्बत करेगा। नंबर 5, मोमिन से खुदा की मोहब्बत, सूरह माईदा आयत नंबर 54। तर्जुमा, ईमान वालों, तुम में से जो भी अपने दीन से पलट जाएगा तो अनकरीब खुदा एक कौम ले आएगा जो इसकी महबूब और इससे मोहब्बत करने वाली होगी। रिवायात नंबर 1, दीन की असास, बिहारुल अनवार जिल नंबर 59, सफ़ा नंबर 238, कसाल सफ़ा नंबर 21। इमाम सादिक अलैहिस्सलाम ने फरमाया, क्या दीन मोहब्बत के सिवा किसी और चीज़ का नाम है? नंबर 2, कल्ब मोहब्बत इलाही की जगह, बिहारुल अनवार जिल नंबर 67, सफ़ा नंबर 26। इमाम सादिक अलैहिस्सलाम ने फरमाया, कल्ब हरम खुदा है, बस हरम खुदा में गैर खुदा को साकिन ना करो। नंबर 3, बुराई से रोकना, गरारुल हुकुम जिल नंबर 1, सफ़ा नंबर 228। हज़रत अली अलैहिस्सलाम ने फरमाया, जो तुमसे मोहब्बत करेगा वो तुम्हें बुरे कामों से रोकेगा। नंबर 4, दुआ, बिहार जिल नंबर 90, सफ़ा नंबर 295। हज़रत अली अलैहिस्सलाम ने फरमाया, खुदा के नज़दीक रूए ज़मीन पर सबसे महबूब तरीन अमल दुआ करना है। नंबर 5, मौत की याद, बिहार जिल नंबर 100, सफ़ा नंबर 26। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो भी मौत को ज़्यादा याद करेगा वो दुनिया की कम चीज़ों पर भी राज़ी हो जाएगा। तशरी, अमल के बग़ैर दावाए मोहब्बत की कोई कीमत नहीं है, और अमल और इदबा का असर खुदा की महबूबियत और गुनाहों की मगफिरत की शक्ल में ज़ाहिर होता है। इदबाए रसूल सल्लल्लाहु अलैहि वसल्लम के बग़ैर मोहब्बत और मगफिरत का ख्वाब कभी शर्मिंदा ताबीर नहीं हो सकता, बल्कि कुरान मजीद तो इदबा ना करने वालों को लफ्ज़ काफिर से ताबीर करता है, जो बदबख्ती की सबसे बदतरीन मंजिल है। इदबाए रसूल मोहब्बत खुदा का सबब है, और जो लोग साहिबान ईमान हैं और नेक अमाल बजा लाते हैं तो परवरदिगार आलम इनकी मोहब्बत लोगों के दिलों में डाल देता है। महबूब खुदा सबका महबूब होता है और मकसूब खुदा सबका मकसूब होता है। ईमान और अमल सौले को मुस्तहकम रखें ताकि महबूब खुदा और महबूब बंदगान खुदा बने रहें, ऐसे अमाल बजा ना लाएं कि खुदा के गज़ब का शिकार हो जाएं। जब हमारा दावा है कि हम खुदा और इसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करते हैं तो इस दावाए मोहब्बत पर कायम रहें और अपने अमल से वाजा कर दें कि हम सिर्फ़ और सिर्फ खुदा के बंदे हैं, ना कि शैतान के। खुदा से दुआ करते हैं बहक़ मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम हमारे दिलों में रोज़ बरोज़ मोहब्बत खुदा का इजाफा फरमा, आमीन। वाक़यात नंबर 1, अच्छा दोस्त, हज़रत यूसुफ़ अलैहिस्सलाम जब अज़ीज़े मिस्र हो गए और ज़ुलैखा ईमान लाई तो आपकी इससे शादी हो गई, वो आपकी बीवी हो गई। लेकिन इस दौरान हज़रत यूसुफ़ अलैहिस्सलाम को एहसास हुआ कि ज़ुलैखा आपसे दूरी को पसंद करती हैं और किनाराकश होने की कोशिश करती हैं। आप अगर इनसे दिन में बुलाते तो वादाए शब से टाल देती थी, और जब आप रात को इन्हें बुलाते तो वो आदाए रोज़ से बहला देती थी। एक दिन हज़रत यूसुफ़ अलैहिस्सलाम ने इससे हैरत ज़दा होकर पूछा, ज़ुलैखा तेरी इन वालेहाना शौक भरी मोहब्बतों और शोलावर इश्क का क्या हुआ? जनाब ज़ुलैखा ने अर्ज़ किया, ऐ अल्लाह के नबी, मुझे जब तक तेरे रब की मारिफत न थी और मैं अपने परवरदिगार की मोहब्बत से आशना न थी तो मुझे आपसे मोहब्बत और दोस्ती थी, लेकिन जिस दिन से मैंने अपने रब ज़ुलजलाल को पहचाना है तो अब इसके अलावा सब चीज़ों की मोहब्बत को दिल से निकाल दिया है। मुझे इस ज़ात के मुकाबले कुछ अच्छा ही नज़र नहीं आता। मौजूई दास्तान सफ़ा नंबर 199। नंबर 2, मोहब्बत अहले बैत अलैहिस्सलाम करने वाला अहले बहिश्त है। माज़ बिन वहब कहते हैं, एक मर्तबा मैं चंद लोगों के साथ मक्के की तरफ रवाना हुआ। एक बूढ़ा शख्स भी हमारे साथ था जो बहुत ज़्यादा इबादत करता था, लेकिन हमारी तरह अहले बैत अलैहिस्सलाम की विलायत और हज़रत अमीरुल मोमिनीन अली अलैहिस्सलाम को बिला फसल खलीफा नहीं मानता था। इसी वजह से अपने खुलफा के मजहब के मुताबिक सफ़र में भी नमाज पूरी 4 रकती पढ़ता था। इसका एक भतीजा भी हमारे काफिले में था, लेकिन उसका अकीदा हमारी तरह सिरात मुस्तकीम पर था। वो बूढ़ा शख्स रास्ते में बीमार हो गया। इसने अपने भतीजे से कहा, अगर अपने चचा के पास आता और इसको विलायत के सिलसिले में बताता तो बेहतर होता, शायद खुदावंद आलम इसको आखिरी वक्त में हिदायत फरमा देता और गुमराही व जलालत से निजात अता कर देता। अहले काफिला ने कहा, इसको अपने हाल पर छोड़ दो, लेकिन इसका भतीजा इसकी तरफ दौड़ा और कहा, चचा जान, लोगों ने सिवाय चंद अफराद के रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के बाद हक से रूगर्दानी की, लेकिन हज़रत अली बिन अबी तालिब अलैहिस्सलाम रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरह वाजिब अतात है। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के बाद हक अली अलैहिस्सलाम के साथ है और आप अलैहिस्सलाम की अतात तमाम उम्मत पर वाजिब है। इस पीर मर्द ने एक चीख मारी और कहा, मैं भी इसी अकीदे पर हूँ, ये कहकर इस दुनिया से चल बसा। हम लोग जैसे ही सफ़र से वापस आए तो इमाम सादिक अलैहिस्सलाम की खिदमत में शर्फ ज़ियारत हुई। अली बिन सर्री ने इस बूढ़े शख्स का वाक़या बयान किया। उस वक्त इमाम अलैहिस्सलाम ने फरमाया, वो शख्स जन्नती है। इसने अर्ज़ किया, वो शख्स आखिरी लम्हात में इस अकीदे पर पहुँचा है, सिर्फ इस घड़ी इसका अकीदा सही हुआ था, क्या वो भी जन्नती और अहले निजात है? इस वक्त इमाम अलैहिस्सलाम ने फरमाया, तुम इससे और क्या चाहते हो? बखुदा वो शख्स अहले बहिश्त है। तौबा आगोश रहमत सफ़ा नंबर 193। नंबर 47, मेहमान नवाजी आयत नंबर 1, मेहमानी के अताब सूरह नूर आयत नंबर 27। तर्जुमा, ईमान वालों खबरदार, अपने घरों के अलावा किसी के घर में दाखिल ना होना जब तक के साहिब खाना से इजाज़त ना ले लो और इन्हें सलाम ना कर लो। यही तुम्हारे हक में बेहतर है कि शायद तुम इससे नसीहत हासिल कर सको। नंबर 2, मेहमान के लिए दुआ सूरह नूह आयत नंबर 28। तर्जुमा, परवरदिगार मुझे और मेरे वालिदैन को और भी जो ईमान के साथ मेरे घर में दाखिल हो जाएं और तमाम मोमिनों मोमिनात को बख्श दे और जालिमों के लिए हलाकत के अलावा किसी शय में इजाफा ना करना। नंबर 3, हज़रत इब्राहिम की मेहमान नवाजी सूरह हूद आयत नंबर 69। तर्जुमा, और इब्राहिम अलैहिस्सलाम के पास हमारे नुमाइंदे बशारत लेके आए और आकर सलाम किया तो इब्राहिम अलैहिस्सलाम ने भी सलाम किया और थोड़ी देर ना गुजरी थी कि भुना हुआ बछड़ा ले आए। नंबर 4, हज़रत लूत की मेहमान नवाजी सूरह हिज्र आयत नंबर 67, 68, 69। तर्जुमा, और इधर शहर वाले नए मुसलमानों को देखकर खुशियां मनाते हुए आ गए। लूत अलैहिस्सलाम ने कहा कि ये हमारे मेहमान हैं, खबरदार हमें बदनाम ना करना और अल्लाह से डरो और रुसवाई का सामान ना करो। नंबर 5, मेहमान नवाजी सूरह यूसुफ आयत नंबर 59। तर्जुमा, اور جب ان کا سامان تیار کر دیا تو ان سے کہا کہ تمہارا ایک بھائی اور بھی ہے، اسے بھی لے آؤ، کیا تم نہیں دیکھتے ہو کہ سامان کی ناپ تول میں برابر رکھتا ہوں اور تمام مہمان نوازی بھی کرنے والا ہوں۔ روایات نمبر 1، مہمان پر خرچ کرنے کی فضیلت، ارشاد القلوب، جلد نمبر 1، صفحہ نمبر 138۔ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جس نے مہمان کا اکرام کیا گویا اس نے 70 نبیوں کا اکرام کیا، اور جس نے مہمان کے لیے 1 درہم خرچ کیا گویا اس نے اللہ کی راہ میں ہزار ہزار دینار خرچ کیے۔ نمبر 2، مہمان کا اکرام، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 804۔ حضرت علی علیہ السلام نے فرمایا، مہمان کا اکرام و عزت کرو اگرچہ وہ حقیر ہی کیوں نہ ہو۔ نمبر 3، مومن کا اکرام خدا کا اکرام، کافی، جلد نمبر 2، صفحہ نمبر 206۔ امام صادق علیہ السلام نے فرمایا، جس نے اپنے مسلمان برادر کا اکرام کیا گویا اس نے خدا عز و جل کا اکرام کیا۔ نمبر 4، کھانا کھلانا، کتاب الشافی، جلد نمبر 4، صفحہ نمبر 126۔ امام صادق علیہ السلام نے فرمایا، سوائے مومن کو کھانا کھلانے کے کوئی اور چیز ثواب میں زیارت مومن کے برابر نہیں، اللہ کے لیے سزاوار ہے کہ وہ جنت کا کھانا اس شخص کو دے جو کسی مومن کو کھانا کھلائے۔ نمبر 5، ضیافت، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 804۔ مولا علی علیہ السلام نے فرمایا، ضیافت و مہمان نوازی مروت و مردانگی کی اساس ہے۔ تشریح، مہمان نوازی کا بہت بڑا اجر و ثواب ہے۔ آپ کو روایت پڑھ کر اندازہ ہو گیا ہوگا کہ مہمان نوازی کا کتنا اجر ہے۔ مہمان در حقیقت خدا کا دوست ہوتا ہے۔ جب مہمان گھر میں آتا ہے تو اپنے ساتھ رحمتوں برکتیں لے کر آتا ہے، اور جب مہمان گھر سے جاتا ہے تو میزبان اور اس کے گھر والوں کے گناہ لے جاتا ہے۔ مہمان کے لیے ضروری ہے کہ جب کسی کے یہاں جائے تو پہلے اجازت طلب کرے، اگر اجازت مل جائے تو گھر میں داخل ہوتے ہی سب سے پہلے سلام کرے، اور میزبان کو چاہیے کہ مہمان کا احترام و اکرام کرے اور اپنی استطاعت کے مطابق مہمان نوازی کرے، اور دسترخوان پر بیٹھے تو پہلے کھانا کھانا شروع کرے اور سب سے پہلے آخر میں ختم کرے، اور مہمان کو چاہیے کہ میزبان کے حق میں دعا کرے اور اس کی وسعت رزق کے لیے خصوصاً دعا کرے۔ خدا سے دعا بحق چاردہ معصومین علیہ السلام، ہمیں مہمان نوازی کرنے کی توفیق عطا فرما، آمین۔ واقعات نمبر 1، حضرت ابراہیم علیہ السلام کی ضیافت۔ حضرت ابراہیم علیہ السلام اعلیٰ درجے کے مہمان نواز تھے۔ آپ اکیلے کھانا کھانے کے عادی نہیں تھے، اگر ان کے ہاں کوئی مہمان نہ آتا تو آپ خود راستے چوراہوں پر کھڑے ہو جاتے تھے اور مسافر کو کھانا کھلانے کی دعوت دیتے تھے۔ ایک مرتبہ آپ مہمان تلاش کرنے کے لیے ایک شاہراہ پر گئے، وہاں انہیں ایک ایسا مہمان ملا جو کافر تھا۔ آپ نے اسے کھانا کھانے کی دعوت دی اور اس نے دعوت قبول کر لی۔ آپ اسے اپنے مہمان خانہ لے آئے اور اس کے ہاتھ دھلائے اور پھر اس کے سامنے روٹی رکھی۔ مہمان نے جیسے ہی لقمہ توڑنے کے لیے ہاتھ بڑھایا تو آپ نے اس سے فرمایا، دوست کھانا شروع کرنے سے پہلے بسم اللہ الرحمن الرحیم پڑھو۔ مہمان جو کافر تھا اس نے کہا، میں کسی کو رب نہیں مانتا اور میں کسی کا نام لے کر ابتدا کرنے کا قائل نہیں ہوں۔ ابراہیم علیہ السلام نے بڑا اصرار کیا کہ بسم اللہ پڑھے، لیکن مہمان اپنے ضد پر قائم رہا۔ اس پر حضرت ابراہیم علیہ السلام نے فرمایا، پھر تم یہاں سے چلے جاؤ، ہمارے پاس تمہارے لیے کوئی کھانا نہیں ہے۔ مہمان اٹھ کر وہاں سے چلا گیا۔ اس وقت ابراہیم علیہ السلام پر اللہ کی وحی نازل ہوئی، اے ابراہیم، تم نے اپنے مہمان کو کیوں بھگایا؟ یہ پہلے دن سے ہی ہمارا منکر ہے، مگر ہم تو اسے 70 سال سے مسلسل رزق دے رہے ہیں۔ تمہارے دروازے پر تو یہ آج پہلی بار آیا ہے، مگر تم نے اسے دھتکار دیا۔ ابراہیم علیہ السلام کو اپنے طرز عمل پر شدید ندامت محسوس ہوئی اور آپ دوڑ کر مہمان کے پیچھے گئے اور اس سے اصرار کیا کہ وہ واپس آئے اور کھانا کھائے۔ کافر مہمان نے کہا، میں اس وقت تک واپس نہیں آؤں گا جب تک مجھے اس کا سبب نہ بتاؤ گے۔ حضرت ابراہیم علیہ السلام نے فرمایا، جس خدا کی محبت میں میں نے تجھے بھوکا اٹھا دیا تھا، اس خدا نے مجھ سے کہا ہے کہ یہ شخص اب روز اول سے ہی ہمارا منکر ہے، مگر ہم نے اس کا رزق بند نہیں کیا، اس کے حصے کی روشنی بند نہیں کی، اس کی اولاد بند نہیں کی، ہم تو 70 سال سے اسے رزق دے رہے ہیں۔ آج یہ زندگی میں پہلی مرتبہ تمہارے پاس آیا ہے تو تم نے اسے دسترخوان سے اٹھا دیا، جاؤ اور اسے راضی کر کے کھانا کھلاؤ۔ میرا بندہ خواہ میرا نام لے یا نہ لے، وہ بھوکا نہیں رہنا چاہیے۔ اگر نبی کے دروازے پہ کوئی بھوکا چلا گیا تو یہ ہماری شان رزاقی کی توہین ہوگی۔ جب کافر نے یہ بات سنی تو شرمندگی سے اس کی گردن جھک گئی اور کہنے لگا کہ میں بھی کتنا نالائق ہوں کہ اتنے عرصے سے اتنے مہربان خدا سے غافل رہا۔ اس کے بعد اس نے کلمہ پڑھا اور مسلمان ہو گیا۔ کچھ عرصے کے بعد اس کا شمار صالحین میں ہونے لگا۔ کشکول وستغیب، جلد نمبر 1، صفحہ نمبر 68۔ نمبر 2، احترام صالحین۔ ایک مرتبہ کا ذکر ہے کہ ایک شخص اپنے بیٹے کے ساتھ حضرت علی علیہ السلام کا مہمان ہوا۔ آپ علیہ السلام نے اٹھ کر مہمانوں کا استقبال کیا، انہیں صدر مجلس میں جگہ دی اور خود ان کے پہلو میں بیٹھ گئے۔ جب کھانے کا وقت ہوا تو آپ نے مہمانوں کے سامنے طعام رکھوایا۔ جب مہمان کھانا کھا کر فارغ ہوئے تو آپ علیہ السلام نے غلام قنبر سے فرمایا، تولیہ لاؤ اور لوٹے میں پانی لاؤ۔ قنبر دونوں چیزیں لے آئے۔ آپ علیہ السلام نے پانی کا لوٹا لیا اور ان میں سے جو باب تھا اس کے ہاتھ دھلانے کا ارادہ کیا۔ اس شخص نے عرض کی کہ مولا، آپ امیر المومنین علیہ السلام اور خلیفۃ المسلمین ہیں، آپ میرے ہاتھ نہ دھلائیں۔ لیکن آپ علیہ السلام نے فرمایا، کوئی حرج نہیں، تم ہمارے مہمان ہو، میں ہی تمہارے ہاتھ دھلاؤں گا۔ جب آپ اس کے ہاتھ دھلا چکے تو آپ علیہ السلام نے اپنے فرزند محمد بن حنفیہ سے کہا، بیٹا، اگر اس شخص کا بیٹا اکیلا میرے ہاں مہمان ہوتا تو اس کے ہاتھ بھی میں خود دھلاتا، لیکن خدا نہیں چاہتا کہ باپ بیٹے دونوں یکساں ہوں۔ میں نے ہاتھ باپ کے ہاتھ دھلائے، تم اس کے بیٹے کے ہاتھ دھلاؤ۔ کشکول وستغیب، جلد نمبر 2، صفحہ نمبر 24۔